फिर एक और चीज़ जिसका नबी हुक्म नहीं दे सकता वो क्या है, वला या मुराकुम, और ना ये कहे तुमको, ना दे हुक्म तुमको इस बात का कि अन तत्तखिजुल मलाइकता, कि तुम बना लो फरिश्तों को, वन नबीयीना, और नबियों को, अरबाबन रब, ना नबी अपनी ज़ात से किसी को जोड़ता है और ना वो इस बात का हुक्म देता है कि फरिश्तों को और नबियों को रब बना लो। पूरी तनकीद है वफद नजरान के सामने, ये आयतें हैं और मक्का वालों के अकायद के फरिश्ते अल्लाह की बेटियां हैं उसकी तरफ भी इशारा है कि नबियों की तालीम बिल्कुल सीधी सादी होती है, स्ट्रेट फॉरवर्ड, कुल कौलन सदीदा, फर्म बात करो, स्ट्रॉन्ग बात करो, ये इची बिची बात करने की ज़रूरत नहीं होती कि ये वो। बस लोग अपनी बात करने से पहले इतनी तमहीद बांधते हैं कि उलझन होने लगती है कि भाई सीधी बात करें, लेकिन नबियों की बात बिल्कुल सीधी थी। उन्होंने किसी को नहीं कहा कि मेरे दुनिया से जाने के बाद तुम मुझे रब बनाना, और देखो ना फिर वो मेरा बाप नहीं था ना, तो फिर देखो फिर मैं ही रब का बेटा होऊंगा। नबी ऐसी ढीली बातें नहीं करते, वो सीधी बात करते हैं। और अया मुरुकुम बिल कुफरी बाद ऐसा तुम मुस्लिमून, क्या वो तुमको कुफर का हुक्म देगा इस बात के बाद कि तुम मुसलमान हो चुके हो। इससे क्या पता चला कि कोई दीन के कितने आला मुकाम पे क्यों ना पहुंच चुका हो, अगर उसने लोगों को गलत तालीमात दी तो उसके सारे काम जो हैं वो ज़ाया हो जाएंगे। मत सोचिए कि हर कुरान पढ़ने और पढ़ाने वाला जो है वो सीधे रास्ते पे रहता है। अल्लाह ना करे शैतान किसी वक्त बहका जाए, तो आज जितने भी लोगों को आप देखें या तारीख में जो भी लोग दीन से भटके वो दीनदार लोग थे, वो पढ़े लिखे लोग थे। आप तो अभी इब्तदाई स्टेजेस में, इंशाल्लाह आगे जाके कहीं आपको वो सेक्ट्स जो नबी सल्लम के दौर से लेके आज तक कई बन चुके हैं, जिसकी खुश आपने खबर भी दी थी कि मेरी उम्मत के 73 फिरके होंगे, 73 होंगे, जिनमें से एक नाजी होगा बाकी नारी, तो उसमें से अक्सरियत गुजर चुकी। वो खारजी थे, वो मोतजिला थे, वो राफजी थे, कौन थे? अब उनकी हिस्ट्री पढ़ के देखिए, पढ़े लिखे लोग तो उनके आलिम थे। और ऐसे आलिम हर दौर में होते हैं कि जो अपनी डिग्रियों की बुनियाद पे लोगों के मजमे भी इकट्ठे करते हैं, अपनी लफाजी और खूबसूरत बयान से लोगों की भीड़ भी उनके जमा हो जाती है, लेकिन सोच के बात करने की ज़रूरत है, देख के गौर से देखने की ज़रूरत है कि कहीं कुफर तो नहीं करता। मैंने खुद एक ऐसे आलिम जिसको बहुत मारूफ लोग आलिम कहेंगे, मुझे तो नहीं पता वो क्या है, ना मेरा कोई डायरेक्ट उनको इतना मैंने उनको स्टडी किया, लेकिन लोग उनके सामने आके सजदे कर रहे हैं। वो बैठे हुए हैं, उनकी कुर्सी के सामने एक छोटा सा कारपेट जैसे रग होता है वो डला हुआ है, और लोग झूमते हैं, झूमते झूमते लोग उठते हैं और अपनी जगह से आके तो उनके आगे लिटरली सजदा करते हैं, और वो यूं प्यार से जैसे बाज़ लोग अपने पेट्स को नहीं उठा के यूं जो इस तरह करके तो उसको उठाते हैं, ऐसे हाथ से साथ करते हैं उठो, वो चला जाता है। थोड़ी देर में हाजरीन में से एक और बंदा उठता है और वो नाचता कूदता जैसे बहुत वजद में आए हुए हैं, और आके तो वो अपने बुजुर्ग के सामने आके यूं सर सजदा करते हैं और वो फिर उनको उठाता है। ये मैंने खुद देखा, मेरे पास मौजूद है इसका सबूत, लेकिन मैं आपको नहीं दिखाऊंगी क्योंकि हमारा काम नफरत पहचाना नहीं, हम आपको कुरान की रोशनी में बता रहे हैं कि हक ये है बातिल क्या है, उसके अलावा किसी से कोई बखदखल नहीं। अल्लाह ताला हमको सबसे ज़्यादा हिदायत दे और दूसरों को भी दे, लेकिन यहाँ आप देखिए कि अल्लाह ताला इल्म के बाद भटकने का जो तذکرہ करता है, तो इससे बहुत ज़्यादा दुख की बात यह है कि वो लोग जो अपने आप को बहुत नेक समझ रहे होते हैं या दूसरे उनको नेक समझते हैं, तो वो नेकी उनके काम नहीं आएगी जब तक कि वो अल्लाह ताला की तरफ से नहीं होगी। वो हदीस भी आपको बयान की थी कि जिसमें नबी सल्लल्लाहु अलैहि वसल्लम से यहूद ने ये कहा था कि आप चाहते हैं कि हम भी आपकी इबादत करें, और जिस तरह के सारा ने हज़रत ईसा की इबादत की, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि ऐसा कैसे हो सकता है कि हम तुम्हें उस बात का ही हुक्म दें कि जिससे अल्लाह ताला ने मना किया। तो जब अल्लाह के नबी इस बात का हुक्म नहीं दे सकते, तो बाद वाला तो कोई बिल्कुल नहीं दे सकता। इसके बाद है आयत नंबर 81। इस आयत की थोड़ी सी अहमियत का अंदाज़ा आपको दिलवा दूँ, फिर इंशाल्लाह इसको शुरू करेंगे। अल्लाह ताला ने तीन किस्म के अहद जो हैं वो इंसानों से लिए हैं। पहले इसका खुलासा लिखें, फिर आयत पढ़ेंगे इंशाल्लाह ताला। इंसानों से अल्लाह ताला ने तीन तरह के अहद लिए हैं। एक अहद का जिक्र सूरत अल आराफ की आयत 172 में आएगा, जिसमें अल्लाह ताला ने बनी आदम को आदम अलैहिस्सलाम की पुश्तों से निकाल कर ज़मीन पर फैलाया था और वादा लिया था कि अलस्तु बि रब्बिकुम, कि दुनिया में जाओगे तो किसको रब बनाओगे, किसको खालिक मानोगे, किसको मालिक मानोगे, इस पे वहाँ बात करेंगे जाके। और ये सबसे लिया गया था, हर बंदे से लिया था, गोरा काला, कोई अरब में रहने वाला, अजम में रहने वाला, पहले दौर का बात का, हम सब ये वादा करके आए हैं और अल्लाह ताला ने अब वो हमारे तहत शऊर में डाल दिया, हमारी मेमोरी में फीड कर दिया। جس کی بنیاد پہ ہر بندہ فطرت کے مطابق مسلمان ہے. دوسرا جو وعدہ تھا اللہ سبحانہ تعالیٰ نے وہ لیا تھا, سورت آل عمران ہی کی آیت 187 میں آئے گا اس کا تذکرہ, کہ وَإِذْ أَخَذَ اللَّهُ مِيثَاقَ الَّذِينَ أُوتُوا الْكِتَابَ لَتُبَيِّنُنَّهُ لِلنَّاسِ وَلَا تَكْتُمُونَهُ, کہ جب اللہ نے وعدہ لیا تھا اہل کتاب سے, ان لوگوں سے جو کتاب دیے گئے تھے, کہ تم ضرور لوگوں کے سامنے بیان کرو گے اس کو اور اس کو چھپاؤ گے نہیں. یہ عہد لیا گیا تھا اہل کتاب کے علماء سے, یہود اور نصارہ کے علماء سے اللہ تعالیٰ نے یہ وعدہ لیا تھا کہ جب تمہارے پاس دین پہنچے گا تو تم اس کو من و ان آگے پہنچاؤ گے, چھپاؤ گے نہیں. کیونکہ اللہ تعالیٰ کو پتہ تھا نا کہ انہوں نے اپنی کتابوں میں چینجز کرنی ہے, تبدیلیاں ہوں گی, تو ان کو کہا تھا کہ حق کو نہ چھپانا. خاص طور پہ نبی صلی اللہ علیہ وسلم کے متعلق جو آیات تھی اس کا تذکرہ تھا. تیسرا ایک عہد جو ہے جو اب اس وقت ہمارے سامنے ہے, آیت نمبر 81 میں, وَإِذَا أَخَذَ اللَّهُ مِيثَاقَ النَّبِيِّينَ والی آیت میں, تو یہ جو ہے اللہ تعالیٰ نے انبیاء کرام سے لیا تھا. اب آیت کو پڑھتے ہیں پھر انشاءاللہ ساتھ ساتھ دیکھیں گے. وَإِذْ أَخَذَ اللَّهُ, اور جب لیا اللہ نے, مِيثَاقَ النَّبِيِّينَ, پختہ وعدہ پختہ عہد نبیوں سے. لفظ عہد بھی عربی کا لفظ ہے, وعدہ بھی عربی کا لفظ ہے, میثاق اس سے بھی آگے ہے, پیکٹ کے معنوں میں, یعنی زیادہ شدت سے جب کسی بات کو لکھ لیا جائے. اردو میں ایک لفظ ہم بولتے ہیں, یہ بات میں بڑے وسوخ سے کہتی ہوں, وسخ, یہ وہی لفظ ہے, وسوخ سے ہی میثاق ہے, اس سے آپ کو روٹ بھی یاد ہو جائے گا, واو سا قاف. ہم کسی بات کے بارے میں یہ کہ بڑے وسوخ سے کہتی ہیں, اس کا کیا مطلب ہے کہ بڑا یقین ہے مجھ کو اس پہ, ٹھیک ہے. تو میثاق پختہ عہد کے معنوں میں ہوتا ہے کہ اللہ نے پختہ عہد لیا کن سے, نبی جی نہ نبیوں سے, سارے نبی جتنے بھی آئے. اور یہاں دیکھیے رسولوں کا لفظ نہیں ہے, نبی جین کا لفظ ہے, اور فرق دونوں آپ کے ذہن میں ہونا چاہیے. کیا عہد تھا؟ یہاں سے اگر آپ چھوٹا سا کوما ڈال لیں یا بریکٹ ڈال لیں سمجھنے کے لیے, لما آتیتکم من کتاب و حکمہ, جبکہ یا جو کچھ میں دے دوں تم کو کتاب اور حکمت میں سے, یعنی تمہیں نبوت جب دے دوں, جب تم دنیا میں نبی کے طور پر موجود ہوگے, پھر کیا, ثم جاءکم رسول, پھر آ جائے تمہارے پاس ایک رسول. کیسا ہوگا وہ رسول, یا کیسا ہو وہ رسول, مصدق لما معکم, وہ تصدیق کرنے والا ہو اس چیز کی جو تمہارے پاس ہے, یعنی تمہاری زندگی میں ایک اور رسول آ جائے جو ان تعلیمات کی تصدیق کرے جو تمہارے پاس ہیں. اب یہ لما معکم کے, ہر نبی کے دور کی کتاب جو اس کے پاس تھی, صحف ابراہیم و موسیٰ کی صورت میں بھی ہو سکتی ہے, وہ تورات اور زبور کی صورت میں بھی ہو سکتی ہے. اور یہاں یہ بھی ذہن میں رکھیے کہ ہمیں تو معروف طور پہ چار کتابوں کے نام پتہ ہے نا, تورات, زبور, انجیل اور قرآن, لیکن 300 سے زائد کتابوں کے نزول کا تذکرہ میں احادیث میں ملتا ہے. اللہ نے ان کے نام نہیں ہمیں بتائے کیونکہ وہ چیزیں آج بالکل ختم ہو چکی. تو لما محکم سے مراد ہے ہر وہ کتاب جو اپنے دور کے نبی کے پاس تھی. تمہارے پاس وہ کتاب آ جائے گی تو تمہارا فرض کیا ہے, یہاں سے اب وعدے کے لفظ شروع ہو رہے ہیں کہ تم نے کیا کرنا ہے. نمبر ایک, لَتُؤْمِنُنَّ بِهِ, البتہ تم ضرور ایمان لاؤ گے اس پر. ہی سے مراد کون ہے؟ نبی. کہ ایک نبی کی موجودگی میں جب اگلا نبی آ جائے گا تو پہلا نبی اس پر ایمان لائے گا اور کیا کرے گا, وَلَتَنْصُرُنَّهُ, اور البتہ ضرور تم اس کی مدد کرو گے. یہ دو وعدے اللہ تعالیٰ نے انبیاء کرام سے لیے. پھر کیا کہا؟ قالا, کہا, أَأَقْرَرْتُمْ, کیا اقرار کیا تم نے, کیا تم مانتے ہو, اس کا اقرار کرتے ہو, اس کو دہراتے ہو. وَأَخَذْتُمْ عَلَىٰ ذَٰلِكُمْ إِصْرِي, اور لیتے ہو تم اس پر میرا عہد. اسر کہتے ہیں بوجھ کو, پیچھے پڑ چکے آپ لوگ سورت بقرہ کی آخری آیتوں میں, لا تحمل علینا اسرن کما حملتہ علی الذین من قبلنا. تو اسر ہوتا ہے بڑا بھاری بوجھ, جس بوجھ کو آپ اٹھا نہ سکے, حمل بھی ہوتا ہے حمل بھی ہوتا ہے, لیکن اسر کہتے ہیں بھاری بوجھ. اور عموماً یہ وعدوں کا بوجھ, کمٹمنٹس کا بوجھ اس کے لیے آتا ہے. تو اللہ تعالیٰ کہتے ہیں کہ کیا تم اس بات پر میرے سے وعدہ لیتے ہو, اقرار کرتے ہو, میرا ذمہ لیتے ہو. قالو, انہوں نے کہا, کنہوں نے کہا, نبی جین نے کہا, سارے نبیوں نے کہا, کیا, اقررنا, ہم نے اقرار کیا, جی اللہ تعالیٰ ہم مان گئے. کس بات کا اقرار کیا؟ کہ اپنے بعد آنے والے نبی کو مانیں گے بھی اس کی پھر مدد بھی کریں گے، اس کے مشن کے اندر شریک ہو جائیں گے۔ قالا، اللہ تعالیٰ نے فرمایا ان کے اس جواب میں، کیا؟ فاشہدوا، پس اب گواہ رہو، تم بھی گواہ رہو اپنی اس گواہی پہ، اور وانا معکم من الشاہدین، اور بے شک میں تمہارے ساتھ گواہوں میں سے ہوں۔ اللہ نے وعدہ کیا، نبیوں نے مان لیا، اللہ تعالیٰ نے نبیوں کو ہی گواہ بنا دیا، لیکن فمن تولا بعد ذالک، بس جو کوئی پھر جائے اس کے بعد، ذالک سے مراد کیا ہے؟ اس اقرار کے بعد، اس میثاق کو پر کرنے کے بعد، تو فاولائک ہم الفاسقون، تو یہی لوگ نافرمان ہیں، فاسق ہیں، فسق میں مبتلا ہیں یہ لوگ۔ یہاں پہ اب ان دو آیتوں میں یہ بات ہوئی، انداز سے بات بالکل واضح ہو چکی ہے کہ اللہ نے نبیوں سے یہ وعدہ لیا، انہوں نے مانا، لیکن کچھ باتیں جو اس کے ساتھ سائیڈ ایشوز ہیں وہ کیا؟ پہلا ایک سوال اٹھتا ہے کہ یہ وعدہ کب لیا گیا؟ سارے نبیوں سے لیا، کب لیا؟ دوسرا سوال یہ ہوتا ہے کہ کیا نبیوں کی روحوں سے لیا گیا یا دنیا میں آنے کے بعد ان سے لیا گیا؟ پھر اگلا ایک سوال یہ ہوتا ہے کہ کیا جب وہ نبی بن گئے تھے تو وہی کے ذریعے ہوا، کیسے ہوا؟ تو آپ دیکھیے کہ اس کے بارے میں مختلف رائے پائی جاتی ہیں کہ ان کے ساتھ یہ کیسے لیا۔ کچھ لوگ کہتے ہیں کہ جب اللہ تعالیٰ نے وعدہ الست لیا تھا ساری روحوں سے، الست بربکم، تو اس کے بعد پھر نبی سارے جو تھے ان کو الگ کیا، یعنی اس سے اگلے نبی کی بات کر دی، ٹھیک ہے؟ اس سے کیا پتہ چلا کہ ایک یہ بھی پاسبلٹی ہے کہ نبیوں کی روحوں سے لیا گیا تھا اور ان سے لے لیا، اور اس سے کوئی فرق نہیں پڑتا، اس لیے کہ ہم اس چیز کو کوئی اتنی اہمیت نہیں دیتے کہ کون کیا ہوا، اصل یہ کہ اس کا اثر کیا آیا، اس کو دیکھنے کی ضرورت ہے۔ دوسری رائے یہ ہے کہ نہیں، ہر نبی سے اس کی زندگی میں اس کی کتاب کے ذریعے سے لیا گیا، یعنی جب وحی آئی تھی تو وحی کے ذریعے سے اللہ تعالیٰ نے ان سے یہ وعدہ لے لیا کہ دیکھو جب اگلا نبی آئے گا تو تمہیں اس کو ماننا پڑے گا، ٹھیک ہے؟ اب اگلا سوال ایک اور اس میں اٹھتا ہے، اور وہ کیا ہے کہ یہ کس رسول کے آنے کی بات ہے؟ اس میں دو رائے دی جاتی ہیں۔ مفسرین کی ایک جماعت ہے، وہ کہتی ہے کہ اس سے مراد ہے کہ ہر نبی کی زندگی میں اگلا نبی آ جائے۔ مثلا آپ دیکھیے کہ جیسے حضرت موسیٰ علیہ السلام ہے، تو اب ان کی زندگی میں ہارون علیہ السلام کو نبی بنا دیا گیا، یا حضرت ابراہیم علیہ السلام کے دور میں حضرت لوط علیہ السلام کو نبی بنایا گیا۔ تو وہ کہتے ہیں کہ اس سے مراد ہے کہ ہر نبی کی زندگی میں اگلا نبی آ جائے تو اس کو مانے گا، لیکن یہ بات کوئی اتنی لگتی نہیں ہے، کیونکہ ایک نبی جب ایک جگہ ہے تو اس وقت دوسرے کی ضرورت نہیں ہوتی تھی، دوسرا تو تب آتا تھا جب وہ چلا جاتا تھا یا دنیا کے کسی اور خطے میں آتا تھا۔ جیسے ابراہیم علیہ السلام اگر شام میں تھے تو حضرت لوط علیہ السلام جو تھے وہ دوسری بستی میں بھیجے گئے۔ تو زیادہ جو فوقیت دی جاتی ہے جس رائے کو، وہ کہتے ہیں کہ یہاں اگلا نبی جس کی تصدیق کا ذکر ہے وہ نبی صلی اللہ علیہ وسلم ہے۔ اللہ تعالیٰ نے ہر نبی کو ذہنی طور پہ تیار کیا ہوا تھا کہ اگر آپ کی زندگی میں محمد رسول اللہ صلی اللہ علیہ وسلم نبی بن کر آ جائیں تو آپ اپنی نبوت کو چھوڑ دیں گے اور ان کی نبوت کو لے لیں گے، ان کو نبی مانیں گے۔ اور یہ بات دل کو لگتی ہے نا، بالکل سامنے آتی ہے کہ بھئی اللہ کے نبی صلی اللہ علیہ وسلم کو وہ مانیں گے اور ان کے اوپر عمل کریں گے اور انہی کی بات سے دیکھیں گے۔ پھر یہاں سے ایک اور سوال آتا ہے کہ اللہ تعالیٰ کا تو پتہ ہی تھا کہ نبی صلی اللہ علیہ وسلم نے آخری دور میں آنا ہے اور عیسیٰ علیہ السلام کے بعد آنا ہے، تو سارے نبیوں سے یہ وعدہ لینے کی کیا ضرورت تھی؟ بس عیسیٰ سے لے لیا جاتا، عیسیٰ کے بعد آنا ہے تو بس عیسیٰ علیہ السلام سے یہ معاہدہ ہو جاتا، لکھی ہوتی آیت کہ اللہ نے عیسیٰ سے وعدہ لیا کہ آپ کی زندگی میں جو نبی آئے گا تو پھر آپ اس کو مان لیجئے گا، حالانکہ وہ بھی اس کے بعد آئے، تو اس کا کیا پھر ضرورت تھی، سب سے کیوں لیا؟ تو اس کا بھی جواب یہ ہے کہ اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم پر ایمان کی بات کر کے انبیاء کرام کو نبی صلی اللہ علیہ وسلم کی نبوت پر ایمان لانے کے ثواب میں داخل کیا۔ آپ اس بات کو یوں سمجھیں کہ جب نبی صلی اللہ علیہ وسلم پر پہلی وحی آئی تو آپ کی بیوی حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ آپ کو کہاں لے گئیں؟ ورقہ بن نوفل کے پاس، جو کرسچین تھے۔ جب انہوں نے وہ ساری سمٹمز سنی، وہ ساری علامتیں جو نبی صلی اللہ علیہ وسلم کی تھیں اس وقت، تو کیا کہا کہ یہ تو وہی ہے کہ جو عیسیٰ کے دور میں بجا تھا اور اسی کی انسانیت کو ضرورت تھی۔ پھر دوسری مثال دیکھیں، حبشہ کا بادشاہ نجاشی، जब उसने हज़रत जाफ़र से सूरह मरियम सुनी, इस्लाम की बातें सुनी, तो उसने ज़मीन से एक तिनका उठा के कहा, हज़रत ईसा की तालीमात और इस नबी की तालीमात में एक तिनके बराबर भी फ़र्क नहीं है। पहचान गए ना? ठीक है, तो मुराद क्या है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाने के लिए पिछले नबी तैयार थे। और अगर पहला मानी भी देखा जाए तो वो भी इसमें आ जाता है, क्योंकि अगर अगला नबी आने वाला मोहम्मद रसूलुल्लाह ही होंगे तो वो अगले में भी आ रहे हैं और आखिरी में भी आ रहे हैं। तो बहरहाल इससे नबी सल्लम की खूबी का तस्करा भी है। पहली चीज़ इस आयत से मिला क्या? नंबर एक, इससे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की नबुव्वत आमा का तस्करा है कि आपकी नबुव्वत आम थी, हर एक के लिए थी। हर नबी अपने एक ख़ास इलाके के लिए आए थे, ख़ास वक्त के लिए आए थे, कोई एक जगह में गया कोई दूसरी जगह, लेकिन अल्लाह के नबी रहमतुल लिल आलमीन थे। पहली बात इससे पता चली। और इसका इजहार भी हुआ कब? मेराज की रात, जब अल्लाह के नबी सल्लम शब मेराज में गए तो बैतुल मक़दस में पूरे अंबिया कराम जमा थे और अल्लाह के नबी ने उनकी इमामत करवाई थी। ये किस्सा आप सुन चुके होंगे कई जगह। तो आपको जो ये सैयदुल मुरसलीन कहा जाता है, सैयद कहते हैं सरदार को, तो मुरसलीन रसूलों का सरदार, तो अल्लाह के नबी सल्लम जो थे वो सबके सरदार थे। फिर इसी तरह एक और इसकी दलील मिलती है कि क़यामत के दिन जब लोग हिसाब शुरू करवाने के लिए बड़े बेचैन होंगे, बारी बारी एक एक नबी के पास जाएंगे, आदम के पास जाएंगे, तारीफ़ें करेंगे। लंबी रिवायतें कहीं आएगी तो आपको सुनाऊंगी इंशाल्लाह ताला। अभी इस वक्त उसका डायरेक्ट मौजू नहीं है। यानी हर नबी जो है वो उनको अगले नबी के पास भेजता जाएगा, और हत्ता के फिर नबी सल्लम पे बात आ जाएगी और आप जाके वहाँ बात करेंगे। और अल्लाह के नबी ने फरमाया कि मेरे हाथ में हम्द का झंडा होगा, लिवा कहते हैं झंडे को, लिवाउल हम्द मेरे हाथ में होगा, और मैं जाऊँगा और फिर अल्लाह के आगे सजदा करूँगा, फिर जो अल्लाह ताला मुझे तारीफ़ें सिखाएगा फिर मैं वो करूँगा। और यही है मुकाम महमूद, जिसकी हम दुआ अज़ान के बाद की दो दुआएं उसमें करते हैं, और फिर अल्लाह के नबी की सिफारिश से अल्लाह ताला हिसाब शुरू करेगा। तो इससे भी पता चलता है कि पिछले नबी जो हैं वो अल्लाह के नबी पर ईमान लाने के लिए तैयार थे। फिर अल्लाह के नबी की एक रिवायत है कि जब आपने हज़रत अबू बकर के हाथ में देखा था तौरात का एक सफ़ा, तो आपने कहा कि अगर आज मूसा भी होते तो तुम मुझे छोड़ के उनके पीछे लगते तो तुम भटक जाते। फिर एक रिवायत में आपने कहा कि जब ईसा अलैहिस्सलाम दुनिया में आएंगे तो वो भी कुरान और नबी सल्लम ही की सुन्नत के पैरोकार होंगे। तो ये सारी चीज़ें क्या बताती हैं कि अल्लाह के नबी सल्लम की नबुव्वत क़यामत तक के लिए है। आपने फरमाया कि बुइस्तु इलन्नासि काफ़ा, मैं मुकर्रर किया गया सारे ही लोगों के लिए, आखिर तक रहेगा। अब एक छोटा सा सवाल रह जाता है जिसको मैं तो नहीं समझती कि बहुत ज़्यादा हमारे लिए अहम है, लेकिन जहन में आता है या कहीं आप सुन सकते हैं कि ठीक है, अल्लाह के नबी सल्लम जब मबूस हुए तब से लेके क़यामत तक के लोगों के लिए तो हैं, तो क्या अल्लाह के नबी सल्लम अपने से पहले लोगों के लिए भी नबी थे? सवाल वाज़े, आप आ गए आज और आप अब क़यामत तक के लोगों के लिए नबी हैं, सबको आपको नबी मानना लाजिम है, तो क्या आपके पिछलों को भी फिर आपको नबी मानना लाजिम है कि नहीं? इस पे लोगों ने बात की है। देखिए, जो सही बात है ना, अल्लाह ताला हमें उस पे ले जाए, बस। थे भी तो नहीं, नहीं भी तो थे, लेकिन ये सारी रिवायतें जो आपके सामने रखी से ये साबित हो रहा है कि पिछले अंबिया कराम नबी सल्लम को जानते थे। फिर आपने आसमानों पे जब एक नबी से मुलाकात की, दूसरे से की, फिर मूसा अलैहिस्सलाम ने कहा कि मेरी उम्मत पे भी नमाज़ें फ़र्ज़ हुई थी, उन्होंने नहीं पढ़ी, आपकी उम्मत नहीं पढ़ेगी। इससे लगता है ना कि एक नेटवर्क है, अल्लाह ताला जिस तरह चाहे, और इसमें बहुत ज़्यादा बात नहीं करनी चाहिए क्योंकि इसका हमारे अमल से कोई ताल्लुक नहीं। जितने लोग भटकते हैं ना, वो नबियों के बारे में ही कमी बेशी की वजह से भटकते हैं। तो ज़रूरत है इस बात की कि इंसान को जितनी बात समझ आ जाती है उसको ले ले, जो बात नहीं समझ आती उसके बारे में कह दे कि वल्लाहु आलमु बिमुरादिही, कि अल्लाह को पता है इनसे क्या मुराद है। अब यहाँ तक आप देखिए कि अल्लाह ताला ने यहूद और नसारा को इस चीज़ के लिए मुकम्मल तैयार कर दिया कि अब जब अगला नबी आएगा यानी मोहम्मद रसूलुल्लाह आएंगे तो मानना। एक बहुत अहम बात जो मेरे से रह गई वो नोट कर लें कि इस वादे का एक बड़ा गहरा असर पड़ा था। ये बात आपके और मेरे बहुत ज़्यादा गौर से सुनने की है कि सारे नबियों को जब ये कहा था ना कि तुम मानोगे अगले नबी को, और उन्होंने कहा हम मानेंगे, इसी तरह हर नबी ने अपने दौर में अपने उम्मतियों को यही तालीम दी थी। موسیٰ نے اپنے دور کے لوگوں میں یہی کہا تھا کہ دیکھو اگر تمہاری زندگی میں محمد رسول اللہ آ گئے تو تم مجھے چھوڑ کے ان کو مان لینا. حضرت عیسیٰ نے یہی بات کہی ہوگی, حضرت داؤد نے, سلیمان نے, یوسف نے, یونس نے, سب نے یہی باتیں کی ہوں گی. اب کیا ہوا, نبی تو چلے گئے, حضرت عیسیٰ بھی دنیا میں موجود نہیں تھے جب محمد رسول اللہ آئے. لیکن جو لوگ معتدل سوچ رکھتے تھے, بیلنس رویہ رکھتے تھے نصارہ میں سے, وہ منتظر تھے کہ وہ نبی آئے جس کی بات ہماری انجیل میں کی گئی تھی تو ہم اس کو مان لیں. اسی طرح یہود کا مدینہ میں آ کے بیٹھنا کس بات کی دلیل تھی, کہ وہ نبی آئے تاکہ ہم مانیں. اس سے پتہ چلتا ہے کہ آج کے دور کے یہود اور نصارہ کو بھی اگر اپنے دین پہ عمل کرنا ہے, اگر وہ اپنا دین ماننا چاہتے ہیں نا, تو ان کو محمد رسول اللہ پر ایمان لانا پڑے گا. یہ ایک بہت بڑا شبہ جو ہے اس کا ازالہ ہو جاتا ہے اللہ کی توفیق سے, اور وہ کہہ کہ ہم کہتے ہیں کہ جب وہ اپنے دین پہ ہیں تو ان کو رہنے دیں, مت چھیڑیں, جو کر رہے ہیں اچھے ہی کر رہے ہیں, خوش ہیں اپنے کام پہ, آپ ان کو نہ چھیڑیں, پھر اللہ ان کو کیوں نہیں ثواب دے گا. تو اس کا جواب کیا ہے کہ آج کے دور میں کوئی یہودی یا نصرانی اگر اپنے دین پہ عمل کرے گا نا تو اس کو مسلمان ہونا پڑے گا. سمپل سی بات ہے. اسی لیے آپ نے فرمایا تھا کہ جس نے یہ سن لیا کہ میں آ گیا, جس کو خبر ہوگی میں آ گیا, پھر بھی اگر وہ اسلام قبول نہیں کرتا, وہ اپنا ٹھکانہ آگ میں بنا لے. اب یہ کیوں نہیں ہوتا, اس پہ بہت سارے لوگ ناراض ہوتے ہیں, خاص طور پہ جن کے دل بڑے ملے ہوتے ہیں یہود نصارہ کے ساتھ, جو ان کو زبردستی اپنے ساتھ جنت میں لے جانا چاہتے ہیں. تو اب اس کے دلائل آیت 85 سے پارے کے آخر تک ہیں. انشاءاللہ تعالی اس پہ ہم بات کریں گے, یہاں تک تلاوت سنتے ہیں.
وَإِنَّ مِنْهُمْ لَفَرِيقًا يَلْوُونَ أَلْسِنَةً بِالْكِتَابِ لِتَحْسَبُوهُ مِنَ الْكِتَابِ وَمَا هُوَ مِنَ الْكِتَابِ وَيَقُولُونَ هُوَ مِنْ عِندِ اللَّهِ وَمَا هُوَ مِنْ عِندِ اللَّهِ وَيَقُولُونَ عَلَى اللَّهِ الْكَذِبَ وَهُمْ يَعْلَمُونَ ما كان لبشر أن يؤتيه الله الكتاب والحكم والنبوة ثم يقول للناس كونوا عبادا لي من دون الله ولكن كونوا ربانيين بما كنتم تعلمون الكتاب وبما كنتم تدرسون ولا يأمركم أن تتخذوا الملائكة والنبيين أربابا أيأمركم بالكفر بعد إذ أنتم مسلمون وإذ أخذ الله ميثاق النبيين لما آتيتكم من كتاب وحكمة ثم جاءكم رسول مصدق لما معكم لتؤمنن به ولتنصرنه قال أأقررتم وأخذتم على ذلكم إصري قالوا أقررنا قال فاشهدوا وأنا معكم من الشاهدين فمن تولى بعد ذلك فأولئك هم الفاسقون أفغير دين الله يبغون وله أسلم من في السماوات والأرض طوعا وكرها وإليه يرجعون